यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश ठमट्टा। शुरूमा प्रमुख समाचार। सरकार र आन्दोलनरत शिक्षक बीच सहमति, आजै मन्त्री परिषदको बैठकले अनुमोदन गर्ने। युवा पुस्तामा आशा जगाउने र अर्थतन्त्रलाई लयमा फर्काउने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तापक्षीय दलको सरकारलाई सुझाव। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा। चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्ट पक्राउ। चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 4.61% हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान। र अमेरिकासँग शनिबार रोममा आणविक वार्ता गर्ने इरानको घोषणा। समाचार अब विस्तारमा। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघ बीच सहमति भएको छ। शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज भएको वार्तामा शिक्षकहरूले उठाउँदै आएका मागहरूलाई पहिलो चरण र दोस्रो चरणमा गरी सम्बोधन गरिने सहमति भएको हो। पहिलो चरणमा सम्बोधन गर्ने मागहरूलाई आजै मन्त्री परिषद बैठकबाट निर्णय गरिएसँगै शिक्षकहरूले जारी आन्दोलन स्थगनको घोषणा गर्ने सहमति भएको छ। वार्तामा भएको सहमति मन्त्री परिषदको बैठकले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिषदको बैठक अहिले जारी रहेको छ। सत्तापक्षीय राजनीतिक दलहरूले लोकतन्त्रलाई थप सुदृढ गर्ने र लोकतन्त्रमाथि भइरहेका आक्रमणलाई सामूहिक रूपले जवाफ दिने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन्। सत्तापक्षीय राजनीतिक दलको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा युवा पुस्तामा आशा जगाउने र अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढ़ाउनु पर्ने लगायतका सुझाव आएको एमाले उपमहासचिव प्रदीप गेवालीले बताउनुभयो।
अर्थतन्त्रलाई लयमा ल्याउनका निम्ति सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचनाहरू फजुल खर्चहरूलाई निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्यदक्षतालाई बढाउने कुराहरू छन्। सुशासनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामहरूको बारेमा पनि सुझावहरू दिनुभएको छ। बाह्य सम्बन्धहरूलाई सुदृढ गर्ने, समग्रमा बसाइसराईहरूलाई रोक्नका निम्ति पहाड़ केन्द्रित रोजगारीका, कृषि विकासका, पशु विकासका कार्यक्रमहरू अगाडि बढाउने र समग्रमा चाहिँ विगत वर्षको एउटा मेजर ब्रेक थ्रू हुने खालको नीति कार्यक्रम आओस् र त्यही ढंगले बजेटले पछ्याओस् भनेर चाहिँ सत्तामा साझेदार दलहरूले केही सुझावहरू दिनुभएको छ।
उपमहासचिव गेवालीले शिक्षकहरूको आन्दोलन र समस्या समाधानका लागि वार्ता सकारात्मक रूपमा अगाडि बढ़ेको र भोलिदेखि सहज ढंगले पठन पाठन गर्ने गरी वातावरण निर्माण हुने जानकारी दिनुभयो। आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ। सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको पत्रका आधारमा संरक्षक चौधरीलाई पक्राउ गरिएकोमा पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। अनधिकृत पत्र लेख्ने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बोहराले बताउनुभयो। जनमत र नागरिक उन्मुक्ति पार्टी बीचको आज एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रज्ञा भवन परिसरबाट चौधरीलाई पक्राउ गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कंग्रेसबाट प्रतिनिधि सभाका सांसद खम बहादुर गर्बुजालाई ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले गत असार 31 गते गठित मौजूदा मन्त्री परिषदमा नेपालको संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा उहाँलाई आज राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताउनु भएको छ। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको छात्र संगठन इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइण्डनेस आईएपीभीद्वारा आज काठमाडौँमा आयोजित इनसाइट अफ लाइफ 2030 नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताउनुभयो। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले आँखा उपचारलाई अझ सुधार गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने तथा विद्यालय, कार्यस्थल र समुदायमा बलियो साझेदारी निर्माण गर्ने जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण ल्याउने काममा निरन्तर लाग्न कलाकर्मीहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले जनताको समृद्धि स्वतन्त्रता र शान्तिका लागि कलाकारहरूले आफ्ना सृजनात्मक अभियानलाई तीव्रता दिँदा त्यसले समाजलाई सकारात्मक रूपान्तरणमा मद्दत पुग्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कसैले बहिष्कार गर्ने धम्की दिँदैमा आफ्नो स्वतन्त्र विचार नत्याग्न पनि आग्रह गर्नुभयो।
डेमोक्रेसी भनेको सुन्नै नसक्ने, स्वतन्त्रता भनेको सुन्नै नसक्ने, कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने तानाशाहीको प्रेत कसरी चम्किएको होला। यो कलाकारलाई बहिष्कार गर के हुन्छ? तिमी नै त्यो मनोरञ्जनबाट, त्यो ज्ञानबाट, त्यो कलाबाट, त्यो मनोरञ्जनबाट वञ्चित हुनेछौ। अरूलाई केही पनि हुँदैन। सुन्ने मान्छे थुप्रो छन्, हेर्ने मान्छे थुप्रो छन्, केही फरक पर्दैन। कसैका बहिष्कारका धम्कीले, कसैका दमनका धम्कीले कुनै पनि हिसाबले स्वतन्त्रता छोड्न हुँदैन र हाम्रो समाजको शिष्टता, मर्यादा, भद्रता त्यसलाई पनि मर्न दिनु हुँदैन। त्यसलाई पनि कायम राख्ने, जीवित राख्ने र यस्ता असभ्य तत्त्वहरूबाट संस्कृति जोगाउने काम पनि तपाईँहरू।
प्रधानमन्त्री ओलीले जनताको लामो संघर्षपछि अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन स्थापना भएकाले विगतमा तानाशाही व्यवस्थाका रूपमा रहेको राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभयो। काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धी विवरण आगामी जेठ पहिलो सातासम्ममा उपलब्ध गराउन आग्रह गरेको छ। सम्बन्धित विद्यार्थी र अभिभावकबाट आवेदन लिन छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सूचना पार्टीमा ट्रान्स गर्ने लगायत विवरण आगामी जेठ पहिलो हप्ताभित्र महानगरको शिक्षा विभागमा उपलब्ध गराउन अनुरोध गरिएको शिक्षा विभागका शिक्षा अधिकृत नेत्र नारायण पौडेलले जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल र बीबीसी मीडिया एक्सन नेपालको सहकार्यमा सञ्चालन भएको कार्यशाला मौसम तथा विपदसँग सम्बन्धित शब्दावलीहरूको सरलीकरण गर्दै आज सकिएको छ। रेडियो नेपाल केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा सञ्चालन भएको तीन दिनको कार्यशालाले मौसम तथा विपदको कार्यक्रम तथा समाचार प्रसारणमा प्रयोग हुने कठिन तथा प्राविधिक शब्दहरूको सरल शब्दावली निर्माण गरेको छ। कार्यशालाको समापन समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विपद सम्बन्धी प्रसारणलाई विशेष प्राथमिकता दिने, सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुसार तालिममा लिएका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। यस्तै सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले तालिममा हासिल गरेको ज्ञानलाई प्रयोग गरी आम जनतालाई लाभान्वित गराउन सुझाव दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा सुधारका लागि आज मागपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष माधव कुमार नेपाल सहितका पदाधिकारीले मागपत्र बुझाउनु भएको हो। मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पाकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मतिया बस्ती पुग्नुभएका अध्यक्ष प्रचण्डले आज शहीद परिवार सम्मान कार्यक्रममा एक शहीद एक रोजगार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र शर्बत दान एवं सेवन गरी मनाइएको छ। आजका दिन गरेको स्नान, दान, ध्यान, जप लगायत पुण्य कर्म कहिले नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौको सातु र शर्बत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने परम्परा रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकासँग आगामी शनिबार रोममा अर्को आणविक वार्ता हुने इरानले घोषणा गरेको छ. रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेश मन्त्री अब्बास अराघाचीले बताउनुभयो. सन् 2018 अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वाशिङटन सम्झौताबाट पछि हटेको थियो. अब आर्थिक समाचार.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 4.61% हुने अनुमान गरिएको छ. राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार आर्थिक वर्ष 2081-82 राष्ट्रिय लेखामान सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि दर 3.28% र गैर कृषि क्षेत्रको वृद्धि दर 4.28% हुने प्रारम्भिक अनुमान गरेको छ. चालू आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादनमा 4.98% योगदान रहने र कुल मूल्य वृद्धि 3.78% रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ. चालू आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन 1,496 अमेरिकी डलर हुने अनुमान प्रतिवेदनले गरेको छ. त्यस्तै प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,517 पुग्ने अनुमान गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ. चालू आर्थिक वर्ष 2081-82 नेपालको अर्थतन्त्रको आकार 61.7 अर्ब पुग्ने प्रारम्भिक अनुमान प्रतिवेदनले गरेको छ. कोशी प्रदेश सरकारले लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ. लगानी प्राधिकरणले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्मेलनको उद्घाटन बिहिबार हुने र सम्मेलन वैशाख 19 गतेसम्म चल्ने जानकारी गराइयो. पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले सम्मेलनमा 71 परियोजना सोकेसिङ गरिएको र त्यसको कुल अनुमानित लागत 1,73.49 अर्ब बराबर रहेको जानकारी दिनुभयो. कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया शुरू गरेको छ. प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयहरूलाई बजेट सिलिङ दिएर कामको शुरूआत गरेको जनाएको छ. चालू आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षको बजेट 0.5-3% बढ्न सक्ने आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बताउनुभयो. प्रदेश सरकारले असार 1 गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार अहिले मन्त्रालयले छलफल समन्वय लगायतका आन्तरिक गतिविधिलाई तीव्रता दिएको मन्त्री.
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य. अब खेल समाचार.
नयाँ बस्ती युवा क्लब विरूद्ध 4-2 गोलको जित निकाल्दै च्यासल युथ क्लब शहीद स्मारक बी डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ. जितसँगै च्यासलले 9 खेलमा 14 अङ्क तोडेको छ. पराजित नयाँ बस्ती समान खेलबाट 8 अङ्कका साथ 10 स्थानमा यथावत छ. बुधबार सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा च्यासललाई जित दिलाउन निरज कार्की, सुभाष बम ठकुरी र कुशल देवालले गोल गर्दा 1 गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो. नयाँ बस्तीका लागि पूर्णबहादुर गुरुङ र जमीन रम्चालले गोल गरे. प्लानिङ बोइज युनाइटेड 22 अङ्कका साथ लिगको शीर्ष स्थानमा छ. उसलाई श्री भगवती क्लबले 18 अङ्कका साथ पछ्याइरहेको छ. यसै गरी सरस्वती युथ क्लब 6 र अन्नपूर्ण क्लब आरसीटी 5 अङ्कका साथ रेलिगेसन क्षेत्रमा छन्। आगामी वर्ष जापानमा हुने 20 एसियाली खेलकुदमा पनि क्रिकेट समावेश हुने भएको छ. ओलम्पिक काउन्सिल अफ एसिया ओसीए र आइची नागोवा एसियन गेम्स आयोजना समिति बीचको बैठकले यो निर्णय गरेको हो. एसियाली खेलकुद आगामी वर्ष सेप्टेम्बर 19 अक्टोबर 4 हुनेछ. क्रिकेट T20 फर्मेटमा हुनेछ. पछिल्लो पटक सन् 2023 भएको हाङझाउमा एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो. पुरुषतर्फ नेपालले पनि प्रतिस्पर्धा गरेको थियो. हाङझाउ एसियाली खेलकुदमा महिला तथा पुरुष दुवैतर्फ भारतले नै स्वर्ण पदक जितेको थियो. एसियाली खेलकुदमा 41 खेल समावेश हुनेछन्. क्रिकेटर अमित श्रेष्ठले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेलिरहेका 31 वर्षीय अमितले बुधबार सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी गराएका हुन्. U19 टिमको जर्सी लगाएर उनले नेपालको प्रतिनिधित्व गर्ने सपना पूरा गर्न पाउनु आफ्नो लागि सुखद रहेको उनले बताएका छन्। अमितले घरेलु प्रतियोगिता भने खेल्ने बताएका छन्। अमितले सन् 2013 एससीसी U19 इलाइट कप र एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए.
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम. अब मौसम. आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत देशका पहाड़ी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अन्त्यमा प्रमुख समाचार फेरि एकपटक. सरकार र आन्दोलनरत शिक्षक बीच सहमति आजै मन्त्री परिषदको बैठकले अनुमोदन गर्ने युवा पुस्तामा आशा जगाउने र अर्थतन्त्रलाई लयमा फर्काउने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तापक्षीय दलको सरकारलाई सुझाव नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्ट पक्राउ चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 4.61% हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान र अमेरिकासँग शनिबार रोममा आणविक वार्ता गर्ने इरानको घोषणा हवस् त राति 9 बजेको समाचार सकियो 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ नमस्कार।